नमस्कार, कार्यक्रम बधिर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ठकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रम हामी दोस्रो चरणको चुनावका लागि हिजो भएको मनोनयन र सुरक्षाको प्रबन्ध बारे छलफल गर्दैछौं। असार 14 गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि हिजो मनोनयन भएको छ। प्रदेश नम्बर 1, 5 र 7का 334 स्थानीय तहमा निकै उत्साहका साथ मनोनयन सम्पन्न भएको हो। 5038 प्रतिनिधि चयनका लागि झण्डै 40,000 हाराहारीको उम्मेद्वारी परेको प्रारम्भिक अनुमान छ। 3 पटक सरेर असार 14 गते हुने चुनावका लागि मनोनयन दर्ता भएसँगै आम मतदाता र उम्मेद्वार उत्साहित भएका छन्। 20 वर्षपछि प्रतिनिधि चुन्न पाउने सुनिश्चितताका कारण मतदाता र असीमित अधिकारको प्रयोग गर्न पाइने हुँदा उम्मेद्वार विभिन्न किसिमका अवरोध छिचोल्दै चुनावी मैदानमा होमिएका छन्। तराईका जिल्लामा राष्ट्रिय जनता पार्टीले चुनाव बिथोल्ने गरी गरिरहेको आन्दोलनका कारण चुनावको सुरक्षाप्रति धेरैले चिन्ता व्यक्त गरिरहेका छन्। अझ कतिपय ठाउँमा विस्फोटक पदार्थ पड्किँदा केही घाइते समेत भएका छन्। आजको कार्यक्रममा हामी मनोनयनमा देखिएको उत्साह, निर्वाचन आयोगको तयारी र सुरक्षाका लागि गृह मन्त्रालयले गरेको प्रबन्धबारे छलफल गर्दैछौ। कार्यक्रमको शुरूमा सुनौ झापाबाट मनोनयनको उत्साहबारे सहकर्मी गोपाल गौतौलाले पठाएको यो रिपोर्ट।
झापाका 8 नगरपालिका र 7 गाउँपालिका, मेचीका पहाड़ी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङमा पनि उत्साहपूर्ण जनसहभागिता साथ उम्मेद्वारहरूले मनोनयन दर्ता गरेका छन्। बिहान 8 बजे शुरू भएको उम्मेद्वारी मनोनयन दर्ताको काम बेलुका 5 बजेसम्म चलेको थियो। आसन्न स्थानीय तहको निर्वाचनको लागि पूर्वका सबै ठाउँमा काँग्रेस, एमाले, माओवादी र राप्रपाले प्राय सबै पदमा उम्मेद्वार खडा गरेका छन् भने उल्लेख्य संख्यामा स्वतन्त्र र साना दलले पनि उम्मेद्वारी दिएका छन्। उम्मेद्वारी दर्ता भन्दा अघिदेखि नै चोक बजारमा नाचगान शुरू भएको थियो। अब त झनै नाचगान सहित भोट माग्ने क्रम तीव्र भएको छ। गीतमा भोट मागिएका सन्देश वा आग्रह हुन्छन्। असारको घमाइलो मध्याह पनि राजनीतिक उमङ्गले बेग्लै पाराको रमाइलो भएको छ। उम्मेद्वारहरूले प्राय त बाटो पुल कलभर्ट बनाइदिन्छु, पढ्न जाने छोरीलाई साइकल किनिदिन्छु भनेका छन्। घर घरमा वृद्ध भत्ता र वृद्ध वृद्धालाई उपचार गर्न डाक्टर लगिदिने आश्वासन पनि पाइरहेका छन् मतदाताले। तर मतदाताको आशा चाहिँ राजनीतिको दशकौं पुरानो गाँठो फुक्ला र शान्ति सुव्यवस्था आउला भन्नेसम्म मात्र छ।
चुनावमा 20 वर्ष पछाडि मतदान गर्न पाएकोमा खुसी छ, आफ्नो प्रतिनिधि छान्नमा लाग्नु भएको छ।
पूर्वको झापाबाट अब लागौं सुदूरपश्चिमको कैलालीतिर। 7 नम्बर प्रदेशमा पर्ने कैलालीमा मनोनयनको अवस्था कस्तो रह्यो त? सहकर्मी शिवराज भट्टको रिपोर्ट।
चरणको चुनाव हुने हो वा होइन भन्ने आशंका आशंकाका बीच अन्तत प्रदेश नम्बर 7 मा मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दोस्रो संविधान सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले जितेको धनगढ़ी उपमहानगरमा पनि मनोनयन दर्ता उत्साहका साथ सम्पन्न भएको छ। स्थानीय तहको चुनावपछि देशमा छोटो समयमा तीव्र विकास हुने बताउँदै नेपाली कंग्रेस कैलालीका सभापति नरनारायण शाह मनु,
स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई सुदृढ पार्ने काम गर्छ, जनताको घर दैलोमै सरकार दिने काम गर्छ र समग्र रूपमा विकास निर्माणका कामहरू जनताले चाहे अनुसारका चाहिँ हुने हुन्छन्। त्यसकारणले पनि मलाई के लाग्छ भने लोकतन्त्रलाई अथवा गणतन्त्र भन्नुहोस् त्यसलाई सबलीकरण गर्नको लागि यो स्थानीय निकायको निर्वाचन अपरिहार्य थियो र त्यो भइसकेपछि देशमा एक किसिमको चाहिँ समृद्धिको लहर नै छाउनेछ भन्ने मैले विश्वास लिएको छु।
माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य लेखराज भट्टको क्षेत्र गोदावरी नगरपालिकामा पनि मनोनयन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दोस्रो चरणको चुनावले अब बाँकी रहेको प्रदेश नम्बर 2 को चुनाव गर्न पनि दबाव पुगेको बताउँदै माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य लेखराज भट्ट,
यो सम्पन्न भइसक्यो यसले दबाब मात्र होइन, अहिले पनि मधेसी जनताहरू स्थानीय यो सत्ताको निर्वाचनमा निकै उत्साहित देखिन्थे। तर अब पार्टीहरूलाई पनि सामेल गर्नका निमित्त जो हामीले असोज 2 मा सरकारले त्यसलाई पर सारे हो, यसले ठूलो दबाब मात्र होइन कि यसले चाहिँ बल पुर्याउँछ त्यहाँ।
धनगढीमा स्वतन्त्र रूपमा पनि तामझामका साथ उम्मेद्वारी दर्ता भएको छ। मेयर पदमा एकजना, उपमेयरमा दुईजना र पाँचवटा वडामा छ जनाले बागी उम्मेद्वारी दर्ता गराएका छन्। मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएका गोपाल हमाल,
दलहरूले जति पनि विकासको नारा चाहिँ नारामा सीमित राखे, जनताप्रति उत्तरदायी भएनन्। जनता समृद्धि र विकास चाहन्छ, त्यो समृद्धि र विकास स्थानीय तहबाट धेरै कुराहरू सम्भव हुन सक्ने देखेको कारणले गर्दाखेरि जुन जनताको चाहना छ समृद्धि र विकास, त्यो समृद्धि र विकासलाई अगाडि बढाउनलाई मेरो उम्मेद्वारी हो।
राष्ट्रिय जनता पार्टीले चुनावमा भाग नलिए पनि लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल जस्ता दलहरूले पनि मनोनयन दर्ता उत्साहका साथ गराएका छन्। लामो समयसम्म थरवरको आन्दोलनमा होमिएको थरवर तराई पार्टी फोरममा विलय भएपछि यहाँको थारू समुदाय पनि चुनावमा होमिएको छ। फोरमबाट धनगढीको उपमेयर पदमा उम्मेद्वारी दिनुभएकी दुर्गा चौधरी,
खाने पानी भयो यस्तै यस्तै, अनि महिला पीड़ित महिला विभिन्न वर्गका महिलाहरूलाई यस्तै सबैलाई सम्बोधन गरेर उनीहरूको मार्गमा बुझेर मुक्त कमैया भयो, सबैलाई एक मूलधारमा ल्याएर काम गरेपछि देशको विकास हुन्छ।
जिल्ला जिल्लामा यसरी उत्साहका साथ मनोनयन दर्ता भएपछि निर्वाचन आयोगले खुशी व्यक्त गरेको छ। अब हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली।
तपाईँलाई कार्यक्रम बदलेर नेपालमा स्वागत छ।
हजुर, धन्यवाद।
दोस्रो चरणको चुनावको मनोनयन हिजो भएको छ, मनोनयनको अवस्था कस्तो रह्यो? देशभरि तीनवटा प्रदेशमा हामीले असार 14 गतेका लागि मनोनयन गर्यौं।
मनोनयनको प्रक्रिया सम्पूर्ण स्थानमा लगभग शान्तिपूर्ण रह्यो। केही स्थानमा केही अवरोधका कुराहरू हुन खोजेको थियो, तर सुरक्षा निकायको सावधानी र सतर्कताको कारणबाट त्यो पनि ठिकै भयो। र कतिपय ठाउँमा यो चुनावमा भाग नलिने भनेर चाहिँ जुन प्रचारमा आएको राजपाका व्यक्तिहरूले चाहिँ स्वतन्त्र रूपमा उम्मेदवारी दिएको र कतिपय ठाउँमा विप्लव समूहले पनि स्वतन्त्र उम्मेदवारी दिएको हामीले त्यस्तो अवस्था पनि देख्यौँ। र बेलुकासम्म, हिजो बेलुकासम्मको स्थिति अब आजसम्म त्यसको हामीले अन्तिम ओहोरहरू लिउँला, हाम्रो प्रणालीमा इरिस भन्छौँ, इरिस प्रणालीमा त्यो आएको विवरण हेरौँला। हिजो बेलुकासम्मको कुराहरू गर्दाखेरि लगभग 20-25 हजार जति चाहिँ क्यान्डिडेटहरूको दर्ता भएको, उम्मेदवारी दर्ता भएको हामीले पाइसकेका छौँ। त्यसमा चाहिँ प्रमुख दलहरू नेपाली कङ्ग्रेस, नेकपा एमाले, माओवादी लगायतका प्रमुख दलहरू र स्वतन्त्र उम्मेदवारीहरू समेत रहेको छन्। र यो मैले भनेको आँकडा एकदम र आँकडा हो, र यो आँकडा निकै बढ्न सक्ने सम्भावना छ।
भनेपछि चुनावको उत्साह कस्तो देखियो भने चुनावको विरुद्धमा रहेका दलका कार्यकर्ताहरू समेत चुनावको उम्मेदवारीमा चाहिँ उपस्थित रहे, निर्वाचन आयोगले त्यस्तो जानकारी पायो जिल्ला जिल्लाबाट।
एकदम ठिक भन्नुभयो। मलाई त 2 नम्बर प्रदेशबाट सर्लाही महोत्तरीबाट पनि साथीहरूले हिजो हाम्रो ठाउँमा किन चुनाव नगराएको भनेर स्वतन्त्र व्यक्तिले पनि फोन गर्नुभयो, अनि हामीलाई किन विभेद गरेको, हामीले पनि हाम्रो प्रतिनिधि छान्नु पर्थ्यो, हामीलाई चाहिँ किन नदिएको भनेको जस्तो पनि कुराहरू भएको सन्दर्भमा अन्य ठाउँहरूमा एकदम व्यापक उत्साह, विभिन्न आन्दोलनको कार्यक्रमका बावजुद पनि व्यापक उत्साह र चाहिँ एउटा चाहिँ महोत्सवको रूपमा हामीले यसलाई चाहिँ पाएको लिएको देख्यौँ आम मतदाता र राजनीतिक दलहरूले। त्यसकारणले जुन हामीले सन्देह कतिपय अवस्थामा सन्देह राखिएको थियो, शान्तिपूर्ण हुँदैन कि अथवा सहभागिता कम हुन्छ कि, होइन, व्यापकै सहभागिता देख्यौँ हामीले। यसकारणले पहिलो चरणको भन्दा पनि उत्साहप्रद रूपमा उम्मेदवारी दर्ता भएको हामीलाई विवरण प्राप्त भएको छ।
अब चुनावी कार्यक्रम कसरी अगाडि बढ्छ, यो चाहिँ मनोनयन दर्ता भयो,
अब मनोनयन दर्ताको कुरा चाहिँ हिजो अथवा आषाढ 4 गते 16 बजे भनेको 4 बजेसम्म निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको कुराहरू, मनोनयन दर्ताको कुराहरू भइसकेको छ। अब 4 गतेसम्म, 4 गते नै 6 बजेसम्म त्यसको अन्तिम सूची प्रकाशन गर्ने कामहरू भयो र उम्मेदवारको विरोधमा उजुरी दिने कुराहरू चाहिँ आज बिहान 8 बजेदेखि 10 बजेसम्म छ। त्यस्तै मनोनयन पत्र, त्यो उजुरी विरुद्धको मनोनयन पत्र जाँच गर्ने कुरा चाहिँ 5:30 बजे 10 बजेदेखि चाहिँ 5:30 बजेसम्म छ र आज नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने 6 बजेको लागि निर्धारण समय निर्धारण भएको छ भने उम्मेदवारीको नाम फिर्ता लिने कुरा 6 गते 8 बजेदेखि 11 बजेसम्म राखिएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय 6 गते 11:30 11:30 बजेसम्म छ भनेदेखि उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने 11:30 18 भनेको 6 बजेसम्म र मतदान गर्ने समय चाहिँ असार 14 गते बिहान 7:00 बेलुका चाहिँ 5 बजेसम्म तोकिएको छ। लगभग यो हाम्रो चाहिँ चुनावी कार्यक्रम यही नै हो।
अनि चुनावका लागि जुन जिल्ला जिल्लामा पुर्याउनु पर्ने मतदान केन्द्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउनु पर्ने जे जति सामग्रीहरू छ त्यो चाहिँ के ठाउँ ठाउँमा पुगिसके कि अझै पुर्याउँदैछ के छ त?
होइन, त्यो त हामीले पहिल्यै पुर्याइसकेका छौँ। त्यो मतपत्रको कुराहरू भयो, अन्य अनुसूची फारमहरू, मतपेटिकाको कुराहरू भयो, परिचय पत्र लगायतका सबै सामग्रीहरू सम्बन्धित स्थानमा पुगिसकेका छन्। अब त मात्रै यही यो प्रचार प्रसारको उम्मेदवारीको अन्तिम नामावली दिने चिन्ह दिने कुराहरू मात्रै बाँकी छ।
यो मतदाता परिचय पत्र बिना चाहिँ हामीले सकेसम्म मतदाता परिचय पत्रलाई प्रयोग गऱ्यौँ भनेर निर्वाचन आयोगले बढी फोकस गरिरहेको छ, त्यसको वितरण चाहिँ कहिले हुन्छ? अघिल्लो पटक पनि यो मतदान हुनुभन्दा केही अगाडि, केही दिन अगाडि चाहिँ निर्वाचन आयोगले क्रमिक रूपमा चाहिँ बोलाएर चाहिँ मतदाता परिचय पत्र वितरण गरेको थियो, यो पटक चाहिँ कहिले हुन्छ? त्यो
14 गते हाम्रो मतदानको दिन हो भनेपछि 13 गते, 12 गते 2 दिन र 11 गते 3 दिन हामीले मतदाता परिचय पत्र सम्बन्धित मतदान स्थलबाट वितरण गर्छौँ। साथै त्यसमा निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षा कार्यकर्ता वा स्वयंसेवकबाट मतदाता शिक्षाको कुरा पनि साथसाथ दिनै गर्छौँ र त्यही समयमा मतदान स्थल पनि निर्माण भइरहेको हुन्छ। 3 कुराहरू साथसाथै त्यहाँ चलिरहेको हुन्छ र यो मौन अवधि भएको हुनाले अलमोस्ट मतदाताहरू पनि त्यहाँ जानुहुन्छ, किनकि उहाँहरूलाई आमसभा, उहाँहरूलाई चाहिँ ऊ घोषणापत्र इत्यादि पढ्नुपर्ने, आमसभामा जानुपर्ने अवस्था पनि रहँदैन। यो चाहिँ उहाँहरूले कसलाई मत दिने भनेर सोच्ने बेलामा, त्यही बेलामा उहाँहरू चाहिँ परिचय पत्र लिन जानुहुन्छ।
जस्तै यो बेला चाहिँ यो मतदाता शिक्षाको पनि कुरा यही बेलामा हुन्छ भन्नुभयो। अघिल्लो पटकको पहिलो चरणको चुनावमा चाहिँ अलिकति मतदाता शिक्षा कम भयो, अलिकति ग्रामीण इलाकामा चाहिँ धेरै मतभद्र भयो भन्ने गुनासो आयो। यो पटक हामीले विगतमा भन्दा अघिल्लो पटक भन्दा के फरक गर्दैछौँ? त्यस्तो चाहिँ मतदाताहरूलाई बढी शिक्षा दिने र चाहिँ मतदान मतपत्र चाहिँ कमभन्दा कम भद्र होस् भन्नका लागि।
पहिलो कुरा त यहाँको भनाइसँग म अलिकति के सहमत छैन त भन्दा, दुर्गम स्थानमा रद्द भयो मतदाता शिक्षाको अभावको कारणबाट, त्यो होइन। हामीले चाहिँ आवश्यकता अनुसार मतदाता शिक्षा दिएका छौँ र त्यो पर्याप्त कति हो भन्ने कुरा चाहिँ सापेक्षिक विषयवस्तु हो। दोस्रो कुरा, अब पहिलोको चाहिँ निर्वाचनको शिक्षालाई लिएर दोस्रोमा के सुधार गरिन्छ भन्ने कुरा यहाँले उठाउनु भएको कुरा चाहिँ एकदम सान्दर्भिक छ। पहिलोको निर्वाचनको शिक्षा लिएर दोस्रोमा चाहिँ हामीले सघन रूपमा मतदाता शिक्षा लाने, हामीले विभिन्न भाषाभाषीको लिफलेटहरू, ब्रोसरहरू बनाएर लाने, थप यो पर्चा पाम्पलेट र रियल यो वास्तविक मत सङ्केतका चाहिँ मतपत्रहरू नै निर्वाचन स्थलमा राख्ने र लगायतका कुराहरूलाई, सडक नाटकहरू देखाउने लगायतका कुराहरूलाई आमसञ्चारका माध्यम परिचालन गर्ने लगायतका कुराहरू हामीले निर्वाचन शिक्षाको अभिन्न अङ्गको रूपमा सञ्चालन गरिरहेका छौँ।
भनेपछि यो पटक चाहिँ अघिल्लो पटक जस्तो डमी मतपत्रको आधारमा हामी सिकाउँदैनौँ, निर्वाचनमा मतदाताले भोट हाल्न जुन मतपत्र पाउँछौँ त्यसैलाई चाहिँ प्रयोग गर्छौँ।
यसलाई यसरी बुझिदिनुहोस् यहाँले, यो अघि पछि गर्दाखेरि हामी चाहिँ नमुना मतपत्रबाटै गर्छौँ होइन, र चुनाव गराउँदाखेरि पनि नमुना मतदान गराउँदा पनि नमुना मतपत्रबाटै गर्छौँ, तर मतदान स्थलमा हामीले वास्तविक मतपत्र हामीले डिस्प्ले गराइदिन्छौँ। त्यसो भइसके पछाडि उहाँहरूलाई यसले छुट्टै प्रकारको सन्देश दिन्छ। यो बाहेक राजनीतिक दलहरूले आफ्नो चुनावी अभियानमा फेरि वास्तविक शिक्षा कसरी मतदान गर्ने भन्दा नि यहाँ मतदान गर त भनेर उहाँहरूले सिकाउनु भएको छ नि त, हो त्यो छ। यो बाहेक हामीले चाहिँ विभिन्न पिएससीहरू बनाएर चाहिँ टेलिभिजन र सञ्चार माध्यमबाट प्रसारण गरिरहेका छौँ, विज्ञापन छापामा र विद्युतीय माध्यमबाट प्रसारण गरिरहेका छौँ। यसकारणले घनीभूत रूपमा हामीले मतदाता शिक्षा दिएका छौँ र मतदाता शिक्षा स्वयं सेवकहरू गाउँ गाउँ पुगेको नपुगेको कुराको प्रमाणित लिने कामहरू पनि पहिला गरिएको थिएन, अहिले गरिरहेका छौँ। यस अर्थमा चाहिँ सबै प्रकारले मतदाता शिक्षा पनि घनीभूत रूपमा, वास्तविक रूपमा, विगतभन्दा अझै प्रभावकारी रूपमा पुग्छ, गाउँ गाउँमा पुग्छ भन्ने कुरामा म यहाँलाई विश्वस्त पार्छु।
जस्तै यो मनोनयनको समय सकिसकेपछि अब व्यापक रूपमा उम्मेद्वारहरूले, राजनीतिक दलले चाहिँ आफ्नो प्रचार प्रसारलाई मतदाता समक्ष जाने क्रम चाहिँ औपचारिक रूपले अब सुरु हुन्छ। यस अगाडि प्रचार प्रसार गरे पनि अब त्यो प्रचार प्रसारमा जाँदा चाहिँ उम्मेद्वार र राजनीतिक दलहरूले कस्ता कस्ता कुरामा बढी ध्यान दिनुपर्छ?
प्रचार प्रसारमा जाँदाखेरि चाहिँ हाम्रो निर्वाचन आचार संहिता छ, त्यो निर्वाचन आचार संहिताले चाहिँ ब्यानरको साइज पनि भनिदिन्छ, वस्तुगत सामानहरू वितरण गर्न हुने नहुने कुरा पनि भनिदिन्छ, आमसभा गर्नुभन्दा अगाडि स्थानीय प्रशासनबाट चाहिँ जानकारी त्यहाँ जानकारी दिनुपर्ने पनि भन्छ, जातीय स्वभावलाई सद्भावलाई खलन नपर्ने गरी चाहिँ लिङ्ग भाषा सम्प्रदायलाई चाहिँ प्रभाव नपर्ने गरी भाषा शैली प्रयोग गर पनि भन्छ, अनि मनमर्यादा प्रयोग नगर पनि भन्छ, मोटरसाइकल र्याली नगर पनि भन्छ, झन्नाको साइज पनि भन्छ, धेरै प्रकारको कुरा आचार संहितामा छ। र यो आचार संहिताको विषयमा हामीले राजनीतिक दलहरूलाई, उनीहरूको भातृ संगठन र हाम्रा निर्वाचन व्यवस्थापनमा संलग्न हुने सबै कार्यकर्ता सबै कर्मचारीहरूलाई पनि यसको विषयमा हामीले जानकारी दिएका छौं। त्यसैले यो स्पष्ट रूपमा प्रचार प्रसारको बेलामा यो निर्वाचनमा भाग लिने राजनीतिक दलहरूको प्रचार प्रसार एकदम निष्पक्ष प्रभावकारी रूपमा र चुनावलाई मर्यादित र अनुशासित बनाउनको लागि यसले योगदान गर्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ।
जस्तै यो चुनावमा चाहिँ सवारी साधन अनि यो मोटरसाइकलको कुरा हजुरले पनि उठाउनु भयो अलिकति, अनि यो पैसाको सीमा चाहिँ कमभन्दा कम खर्च हो, सबै उम्मेद्वारले चाहिँ मतदातालाई त्यो आर्थिक प्रलोभनमा नपारून् भनेर चाहिँ तपाईँले एउटा सीमा पनि तोक्नु भएको छ, त्यो सीमाको बारेमा पनि अलिकति बताइदिनु। उम्मेद्वार
सीमा चाहिँ हामीले विभिन्न आम सञ्चारका माध्यमहरू, निर्वाचन आयोगको वेबसाइटमा विभिन्न राजनीतिक दलहरूलाई पनि वितरण गरेका छौँ। महानगरपालिकाको मेयर उपमेयरलाई 750,000 लिएर चाहिँ एउटा अर्को सामान्य वडा सदस्यको लागि अथवा जिल्ला समन्वय कार्यालयको उसको लागि चाहिँ 1.5 लाखसम्म हामीले चाहिँ यो प्रचार खर्च तोकेका छौँ। कतिपय सन्दर्भमा यो रकम थोर भयो भन्ने किसिमको गुनासो हामीलाई आइरहेको छ। त्यस्तै सवारी साधन पनि महानगरमा चाहिँ 2 पाङ्रे 2 वटा 4 पाङ्रे 2 वटा मेरो उपमेरको लागि इत्यादि भनेर चाहिँ काहीँ मोटर नचल्ने ठाउँमा चाहिँ हामीले चाहिँ घोडा खच्चडको कुराहरू गरिरहेका छौँ भनेदेखि कतिपय अवस्थामा चाहिँ यो सवारी साधन र निर्वाचन खर्चको चाहिँ सीमा कम भयो भन्ने आएको छ, कतिपयले यो बढी भयो भन्ने आएको छ। हामीले मुद्रास्फीति र विगतको चाहिँ निर्वाचन खर्चको हद र अहिलेको चाहिँ मुद्रास्फीति इन्फ्लेसनको कुरा र राजनीतिक दलहरूको सल्लाहको आधारमा यो निर्वाचन खर्चको हद तोकेका छौँ र यसले पनि एउटा सीमामा निर्वाचनलाई तड्किलो भड्किलो नगराउनको लागि एउटा सीमाबन्दीको कुराहरू गर्छ र निर्वाचनलाई मर्यादित र व्यवस्थित गर्छ र लाभ यो प्रभाव होइन लोभ इत्यादिमा मतदातालाई नपार्नको लागि यसले एउटा आधार दिन्छ।
तपाईँहरूले यो निर्वाचन आचार संहितालाई यति धेरै टाइट गरे पनि, यति साना कुरा समेटे पनि, तर कानुनको पक्ष चाहिँ निकै फितलो देखिन्छ। जस्तै निर्वाचन आयोगले चाहिँ मोटरसाइकल ऱ्याली नगर्नुहोस्, ठूलो संख्यामा चाहिँ मान्छेहरूको सार्वजनिक स्थलमा उपस्थिति नगराउनुहोस् भने पनि चुनावको क्रममा सबभन्दा बढी त्यस्तै गतिविधिहरू देखिन्छ। त्यो आयोगले जानकारी, आएको जानकारीमा त्यस्ता कुराहरू आएर चाहिँ हामीले रोक्न नसकेका हौँ कि यो चाहिँ हामीले कानुन बनाउँदाखेरि अलिकति टाइट गर्न खोज्दाखेरि त्यसको कार्यान्वयन चाहिँ फितलो भएको हो?
यसलाई दुवै अर्थमा पनि लिए हुन्छ। पहिलो कुरा त आचार संहिता भनेको एउटा नैतिक बन्धन हो, राजनीतिक संस्कार संस्कृति राम्रो भएको असल अभ्यास भएको ठाउँमा यो आचार संहिता भन्ने कुराको त्यति जरुरी हुँदैन। हाम्रो जस्तो विपन्न मुलुक जहाँ पैसा अथवा प्रभाव अथवा तडक बडक अथवा चाहिँ विभिन्न कुराले गर्दाखेरि चुनावलाई प्रभाव पार्न सक्ने सम्भावना भएको हुनाले हामीले यसलाई अलिकति बढी टाइटै गर्न परेको हो र यो टाइट गरेको आधारबाट अथवा कडाईको रूपमा चाहिँ यसलाई कार्यान्वयन गर्न परेको आधारबाट कतिपय ठाउँमा निर्वाचन आयोगको आँखा पुगेको छैन कि जहाँ आँखा पुगेको छैन हामीले चाहिँ अनुगमनकर्ताहरू खटाएका छौँ, सूक्ष्म अनुगमनकर्ताहरू खटाएका छौँ। निर्वाचन आयोग आफैले पनि हेर्छ, जिल्लामा प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकारीज्यूहरू हुनुहुन्छ र यतिले पनि नपुगेपछि स्वयं अर्को राजनीतिक दलले अर्को राजनीतिक दललाई चाहिँ क्रस चेक गर्छ, निरन्तर सदनको सिद्धान्त त्यहाँ लागू हुन्छ। यतिले पनि नपुगिसकेपछि आम सञ्चारका माध्यमहरूले पनि निर्वाचन खर्चको आचार संहिताको अनुगमन गरिरहेको हुनुहुन्छ र हामीलाई सञ्चार सन्देश प्रवाह गरिरहनु भएको छ र यहाँभन्दा पनि बढी प्रबुद्ध नागरिक समाजहरूलाईबाट पनि हामी के अपेक्षा गर्छौँ त भन्दा चुनावलाई मर्यादित बनाउनको लागि निर्वाचन आचार संहितालाई व्यवस्थित रूपमा कार्यान्वयन गर्नको लागि यहाँहरूको भूमिका पनि बढी नै प्रभावकारी होस्।
जस्तै यो चुनावको यो आचार संहिताको कुरा गर्दाखेरि निर्वाचन आयोगले पनि केही दिन अगाडि ध्यान आकर्षण गरायो बालबालिकाको प्रयोग नगर भनेर, यो चाहिँ अलिकति क्रम बढेको हो, त्यसका लागि तपाईँहरूले कस्तो कस्तो निर्देशन दिनुभएको छ राजनीतिक दलका लागि?
हामीले राजनीतिक दलहरूलाई यहाँले ठिक भन्नुभयो, हामीले बालबालिकाको प्रयोग, बालबालिका अवोध हुन्छ, उसको चाहिँ मस्तिष्कलाई चाहिँ प्रभाव पार्नु हुँदैन, उसलाई चाहिँ जहिले पनि चाहिँ एउटा चाहिँ निश्चित चेतना अथवा चाहिँ एउटा चाहिँ निश्चित स्थानतर्फ जानको लागि भोलिको कर्णधार निर्माण गर्नको लागि उसलाई राख्नुपर्ने हुन्छ। नेपालले बाल अधिकार सम्बन्धी सन्धि महासन्धिमा हस्ताक्षर गरेर नेपाल पछि राष्ट्र भएको छ, यो सबै कुरालाई ध्यानमा राखेर निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बाल बालिकालाई चाहिँ सभा जुलुस अथवा चाहिँ घेराहरूमा अथवा चाहिँ पाम्पलेटहरू वितरण गर्नको लागि अथवा विभिन्न चाहिँ टी सर्टहरू लगाउनको लागि अथवा अन्य कुनै प्रकारको प्रचार प्रसार मा उपयोग नगर्नको लागि अथवा दुरुपयोग नगर्नको लागि हामीले अनुरोध गरेका हौँ।
जस्तै अब यो वैश्यमा कुरा गर्दाखेरि चाहिँ यो जुन अहिले चुनाव दोस्रो चरणमा हुँदैछ त्यसमा चाहिँ अलिकति सुरक्षाका दृष्टिकोणले अलिकति संवेदनशील हो कि भनेर चाहिँ निर्वाचन आयोगले सुरक्षा निकायले पनि त्यसलाई बढी संवेदनशीलता अपनाइरहेको देखिन्छ। तपाईँहरू गृह मन्त्रालय नेपाल सरकारसँग पनि सुरक्षाको विषयमा निरन्तर सम्पर्कमा हुनुहुन्छ, जानकारी लिइरहनु भएको छ, के छ तपाईँहरूलाई निर्वाचन आयोगलाई कतिको विश्वस्त गराएको छ सरकारले?
निर्वाचन हामीले पहिलो चरणमा एकदम सुरक्षित वातावरणमा निर्वाचन गरायौँ, सुरक्षाको दृष्टिकोणधार साह्रै राम्रो रह्यो। दोस्रो चरणमा पनि हामीलाई त्यत्तिकै सुरक्षा, त्योभन्दा पनि राम्रो सुरक्षाको प्रत्याभूति हामीलाई छ। गृह मन्त्रालय लगायतका सुरक्षा पदाधिकारीहरूबाट हामीलाई विभिन्न सुरक्षा रणनीतिको विषयमा हामीलाई जानकारी दिनुभएको छ र आयोगले उहाँहरूलाई थप सुरक्षा सतर्कता अवलम्बन गर्नको लागि तत्काल सूचना लिएर चाहिँ तत्काल सुरक्षा चुनौती रहेको ठाउँमा सम्बोधन गर्नको लागि हामीले निर्देशन गरेका छौँ। यस अर्थमा हामी के भन्न सक्छौँ त भन्दा चाहिँ मतदाताहरूले एकदम सुरक्षित भएर, उम्मेद्वारहरूले एकदम सुरक्षित भएर र पर्यवेक्षकहरू लगायत अनुगमनकर्ताहरू एकदम सुरक्षित भएर सबै व्यक्ति यो निर्वाचनको महाअभियानमा आफूलाई सुरक्षित छु भन्ने महसुस मनोवैज्ञानिक रूपमै महसुस भएर निर्वाचनको प्रक्रियामा समावेश हुनुहोस् भन्ने मैले चाहिँ अनुरोध गर्न चाहन्छु।
भनेपछि चुनावमा उम्मेद्वार मतदाताहरूले चाहिँ असुरक्षित महसुस गर्ने, त्यस्तो अवाञ्छित गतिविधिहरूबाट चाहिँ होला भन्ने कुरो चाहिँ नसोच्दा पनि हुन्छ?
त्यस्तो नसोचौँ, अहिले सुरक्षाको बन्दोबस्ती राम्रोसँग मिलेको छ, तर तत्काल कुनै कुरा सम्बोधन भएन भने सानो कुराले पनि, सानो विवादले पनि ठूलो सुरक्षा चुनौती निम्त्याउन सक्छ, सुरक्षा जोखिम निम्त्याउन सक्छ। यसको लागि सुरक्षा निकाय तत्कालै चाहिँ उ गर्छ। जस्तो यहाँलाई कुराहरू भनौँ, आजै केही ठाउँमा मान्छेहरू अपहरण भएको हो कि अथवा लुकाइएको हो कि भन्ने घटना चाहिँ हिजो नै आएको थियो। तत्काल गृह सचिव र चाहिँ प्रहरी महानिरीक्षकले निर्देशन दिएर एक घन्टाभित्र उपस्थित गराउने र उसलाई चाहिँ निर्वाचन कसुर ऐन, शान्ति सुरक्षा ऐन र उसको आचार संहिताको कुराहरूलाई लगाएर चाहिँ उहाँहरूलाई कारवाही गर्ने प्रक्रिया, यो सोलुखुम्बुको घटना यस्तो पनि गरिरहनु भएको छ भनिसकेपछि हामी आश्वस्त छौँ। जनता, मतदाता, उम्मेद्वारहरू सबैजना सुरक्षाको विषयमा आश्वस्त हुनुभयो हुन्छ।
सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी दोस्रो चरणमा स्थानीय तहको चुनावका लागि हिजो भएको मनोनयन र सुरक्षा अवस्थाबारे छलफल गरिरहेका छौं। कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता दीपक काफलेसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी दोस्रो चरणको चुनावका लागि हिजो भएको मनोनयन र सुरक्षा अवस्थाबारे कुराकानी गरिरहेका छौं। कार्यक्रममा हामीसँग हुनुहुन्छ गृह मन्त्रालयका प्रवक्ता दीपक काफले।
तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धन्यवाद।
दोस्रो चरणको चुनावको मनोनयन सुरु भएको छ, हिजो सबै 3 प्रदेशमा मनोनयन भयो, सुरक्षा अवस्था कस्तो छ, कस्तो जानकारी पाइरहनु भएको छ, अपडेट कस्तो छ जिल्लाबाट आइरहेको?
हामीले पहिलो चरणको 283 स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौँ र अब दोस्रो चरणका 3 प्रदेश नम्बर 1, 5 र 7 35 जिल्लाका 334 स्थानीय तहमा हामी दोस्रो चरणको निर्वाचनको अभियानमा छौँ। चाहिँ हामीसँग 334 मतदान निर्वाचन अधिकृतको कार्यालयहरू छ। प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय र अरू सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय छ। तत्तर ठाउँहरूमा मनोनयन दर्ताको काम उल्लासमय हिसाबमा हुनु भनेको अब हामीले बाँकी यो 14 गते हुन गइरहेको यो निर्वाचनलाई एकदम उल्लासमयपूर्ण हिसाबमै सम्पन्न गर्न सक्छौँ भन्ने एउटा सङ्केतहरू देखिएको छ। यो एउटा सुखद विषय हो भन्ने मलाई लाग्छ। अब यो सन्दर्भमा चाहिँ खास गरी हामीले विभिन्न निर्वाचन आयोगले गर्नुपर्ने आफ्ना तयारीहरू, गृह मन्त्रालयले आफूले गर्नुपर्ने तयारीहरू र अन्य सरकारवाला निकायहरूले गर्नुपर्ने तयारीहरू सबै पुरा गरेको अवस्था छ। यसो गरिरहँदा हामी अब एकदम मर्यादित हिसाबमा, निष्पक्ष, शान्तिपूर्ण र भयरहित हिसाबमा हामी यो दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सक्ने अवस्थामा पुगेका छौँ।
गृह मन्त्रालय भन्ने बित्तिकै विशेष गरी सुरक्षासँग जोडिएका विषयहरू सिधा रूपमा ठोकिन आइपुग्छ। के छ सुरक्षाको स्थिति? जस्तै तराईका जिल्लाहरूमा अलिकति असहज स्थिति छ, राजपा लगायत अरू चाहिँ विप्लव नेतृत्वको माओवादी अरू त्यस्तै भूमिगत संगठनहरूको पनि सुरक्षा चुनौती छ भन्ने सुनिन्छ।
अब शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याइराख्ने र आम मतदाताहरूलाई चाहिँ आफूले चाहिँ उपयुक्त हिसाबमा मतदान गर्ने वातावरण बनाउने हिसाबमा गृह मन्त्रालयले सबै तयारीहरू गरेको छ। सो सन्दर्भमा चाहिँ हामीले दुई हिसाबमा हेरेका छौँ। एउटा सामाजिक क्षेत्रको समन्वय गर्ने विभिन्न हिसाबमा शान्ति सुरक्षा भन्ने विषय त अरू विषयसँग जोडिएर आउँछ, त्यसले गर्दा अरू विषय पनि मिलान गर्नुपर्छ भनेर हामीले प्रमुख जिल्ला अधिकारीको समन्वयकत्वमा जिल्लामा चाहिँ अब सबै राजनीतिक दलका प्रमुखहरू समेत भएको एउटा समन्वय समिति बनाएका छौँ, जसले जिल्लाको वातावरणलाई सामान्य तुलाइराख्नको लागि एउटा नेतृत्वदायी भूमिका खेल्छ सामाजिक क्षेत्रमा, भने अर्को सुरक्षा खटन पटनको उपयुक्त व्यवस्थापन गरेका छौँ, आवश्यक संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरेका छौँ। प्रत्येक मतदान केन्द्र हाम्रो चाहिँ अहिले 4581 स्थानमा यो मतदान हुन्छ, मतदान स्थलहरू हाम्रा त्यति छन्, त्यसमध्ये मतदान केन्द्र चाहिँ 8364 छन्। यो प्रत्येक 4581 मतदान केन्द्रको सुरक्षा विश्लेषण गरेका छौँ हामीले, त्यहाँ के कस्तो सुरक्षा अवस्थाहरू छ र हामीले कस्तो सुरक्षा व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबमा सबै जिल्लामा सबै त्यहाँको स्थानीय प्रशासनले त्यो सुरक्षाको विश्लेषण गरेर उपयुक्त सुरक्षा व्यवस्थापन मिलाउने गरी चाहिँ आवश्यक कार्य व्यवस्था मिलाएको छ र हामीले केन्द्रबाट चाहिँ आवश्यक सुरक्षा योजनाहरू बनाएर त्यो योजना कार्यान्वयन गर्नको लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय जिल्ला सुरक्षा समितिलाई हामीले चाहिँ त्यो खालको जिम्मेवारीहरू प्रदान गरेका छौँ। यसरी गरिरहँदाखेरि चाहिँ आवश्यक संख्यामा सुरक्षाकर्मीको परिचालन, सामाजिक क्षेत्रको चाहिँ भरपर्दो एउटा समन्वयात्मक व्यवस्था र स्थानीय स्तरमा चाहिँ एउटा समाजलाई सुयोग्य बनाउनको लागि चाहिँ काम गर्ने उपयुक्त वातावरण बनाउने यो तिनै हिसाबबाट हामीले जाँदाखेरि चाहिँ निर्वाचनको उचित वातावरण बनाएर हामी अगाडि जान सक्ने अवस्थामा छौँ।
तपाईँले यो सुरक्षाकर्मीको परिचालनको अवस्था र मतदान स्थल चाहिँ कसरी विभाजन गर्नुभएको छ? हामीले सामान्य बाहिरमा सुन्दा चाहिँ हामीले सामान्य संवेदनशील र अति संवेदनशील भनेर चाहिँ मतदान स्तरलाई विभाजन गरेका छौँ भनेर चाहिँ तपाईँले भन्दै आउनुभएको छ, त्यो स्थिति के छ?
मैले अघि पनि यहाँलाई संकेत गरेँ, हामीसँग अहिले यो चरणमा 1, 5 र 7 नम्बरको जो प्रदेश नम्बर छ यहाँ हुने 4581 मतदान स्थलहरूको सुरक्षा विश्लेषण गरेका छौँ। त्यो भनेकै के हो भने प्रत्येक मतदान स्थलमा सुरक्षाको हिसाबबाट के कस्तो पोजिसनमा छ, के कस्तो अवस्थामा छ र हामीले कस्तो सुरक्षा जनशक्तिको व्यवस्थापन गर्यौँ र कस्तो सामाजिक वातावरण बनायौँ भने त्यहाँ सहज हिसाबमा चाहिँ निर्वाचन हुन सक्छ भन्ने हिसाबमा प्रत्येक मतदान स्थलको विश्लेषण गर्नु भनेकै त्यही हिसाबमा हो। त्यसो गरिरहँदा यहाँले भने जस्तो हामीले चाहिँ अलिकति बढी सुरक्षा जनशक्ति आवश्यक पर्ने, मध्यम स्तरको जनशक्ति आवश्यक पर्ने, अलि सामान्य भए पनि हुने हिसाबमा चाहिँ हामीले अति संवेदनशील संवेदनशील र सामान्य मतदान केन्द्रहरू भनेर आकलन गरेका छौँ। तर के हुन्छ भने आज हामीले सामान्य भनेको मतदान केन्द्र घटनाक्रमले भोलि अति संवेदनशील पनि हुन सक्छ, त्यो परिस्थितिजन्य हो। शान्ति सुरक्षाको विषय भनेको चाहिँ परिस्थितिजन्य हुने भएकोले गर्दाखेरि हामी हरेक दिन त्यस्ता ठाउँहरूको सूचना लिन्छौँ र आवश्यक हाम्रो मतदान हुने बेलासम्म हामी आवश्यक हिसाबमा जनशक्तिको परिचालन गर्ने, हाम्रा योजनाहरूलाई रिभिजिट गर्ने त्यो काममा चाहिँ हामी काम गर्छौँ। त्यसले गर्दाखेरि यो सबै हामीले दिनानुदिन हरेक मतदान केन्द्रको सूचना लिने, त्यसको विश्लेषण गर्ने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने, सामाजिक वातावरणलाई सामान्य बनाउने काम गरिरहँदा चाहिँ निर्वाचनको वातावरण सहज बन्दै जानेमा हाम्रो अनुमान छ।
कति जति सुरक्षाकर्मीहरू हामी परिचालन गर्छौँ यो अवधिमा? यो
अहिले हामीले चाहिँ खास गरी अब म तपाईँलाई सबै क्षेत्रगत बताउन अलिकति सक्दिनँ, अहिले हाम्रो 1,63,823 सुरक्षाकर्मीहरू हामीले नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानको जनशक्ति गरेर हामीले त्यो संख्यामा खटनपटन गरेका छौँ। त्योदेखि बाहेक हामीलाई थप जनशक्तिहरू आवश्यक पर्ने अवस्थाहरू भयो, बीचमा चाहिँ निर्वाचनको यो सुरक्षाको विश्लेषण गर्दै जाँदा अरू जनशक्तिहरू पनि हामीलाई आवश्यक पर्यो भने हामीले आवश्यक जनशक्तिहरूलाई अझ उचित हिसाबमा व्यवस्थापन गरेर सुरक्षाको अवस्थालाई सामान्य बनाउँछौँ।
भन्नुको मतलब अरू सुरक्षाकर्मीहरू, एक्स्ट्रा सुरक्षाकर्मीहरू चाहिँ पनि तयारी अवस्थामा छ?
हाम्रो रिजर्भमा हुन्छ, रिजर्भमा सुरक्षाकर्मीहरू त हाम्रो त सबै जनशक्ति त निर्वाचनको लागि परिचालन हुनको लागि तयारी अवस्थामै छ। त्यति गर्दा गर्दै पनि निर्वाचन नहुने ठाउँहरूको सुरक्षाको अवस्थालाई सामान्य तुल्याइराख्ने पनि सरकारको दायित्व हुन्छ, त्यो हिसाबमा हामीले उचित व्यवस्थापन मिलाएका छौँ।
विशेष गरी यो तराईका जिल्लाहरू अनि यो राज्यपाल लगायतका दलहरूको चाहिँ उपस्थिति रहेको ठाउँमा चाहिँ अलि बढी असहज हो कि भन्ने, अनि उम्मेद्वारहरू मतदाताहरू अलि बढी सशंकित भएको चाहिँ खबरहरू आइरहेको छ, के छ त्यसका लागि तपाईँहरूले चाहिँ त्यस्तो गस्तीहरू गर्ने, उहाँहरूलाई सुरक्षाको अनुभूति दिनको लागि?
अब यो निर्वाचन भनेकै फरक फरक मतहरूलाई जनताले अनुमोदन गर्ने विषय हो। स्वाभाविक रूपमा फरक विचारधाराहरूलाई विचारधाराहरू लिएरै निर्वाचनमा जाने भएको कारणले गर्दाखेरि विभिन्न आफ्ना मत धारणाहरू लिएर जानुभएको छ। अब मैले कुनै अहिले यो पार्टी कुनै समूहको नाम नलिउँ, तर हामीले के हो भने फरक फरक विचारधाराहरूलाई उचित व्यवस्थापन गरेर निर्वाचनको वातावरण बनाउने हो। त्यसमा गृह मन्त्रालयले सबै तयारीहरू गरेको छ।
जस्तै यो अपहरणका कुराहरू पनि सुनिन आएको छ, के छ गृह मन्त्रालयसँग त्यस्तो अपहरण भएको हो कि त्यो हल्लामा मात्रै सीमित भएको, कस्तो स्थिति हो?
अब कुनै पनि निर्वाचन विरोधी गतिविधिहरूलाई हामीले निस्तेज बनाएर निर्वाचनको सहज वातावरण बनाउने हो। यो बीचमा आउन सक्ने सबै घटनाहरू, तपाईँले अहिले भनेको विषय र अन्य विषयहरू जसले निर्वाचनलाई असर पार्छ भने ती विषयहरूलाई हामीले तुरन्तै रेस्पोन्स गर्ने। अब यहाँले भने जस्तो कोही अपहरणै परेको अवस्थाहरू हुने अवस्था भयो भने त्यसलाई शान्ति सुरक्षाको हिसाबबाट तुरन्त त्यसको चाहिँ रेस्पोन्स गर्ने काममा हाम्रो सुरक्षाकर्मीहरू, हाम्रो सुरक्षा संयन्त्रहरू चाहिँ अगाडि बढ्छ। हामीले कुनै पनि हिसाबमा निर्वाचनलाई बितुल्ने, निर्वाचनलाई चाहिँ प्रतिकूल असर पर्ने प्रकृतिका गतिविधिहरू चाहिँ नहुने हिसाबबाट चाहिँ हामीले हाम्रो आवश्यक व्यवस्थापन मिलाएका छौँ।
अलिकति यो म्यादी प्रहरीको बारेमा पनि कुरा गरौँ हामी सन्दर्भ मिलेको बेला। यो म्यादी प्रहरी चाहिँ सुरुमा चाहिँ 55 दिनका लागि भनेर मात्र नियुक्त गरिएको थियो, तपाईँले पटक पटक थपिरहनु भएको छ, उहाँहरूको यो कार्यकाल समय अवधि चाहिँ कहिलेसम्म रहन्छ?
अब यसो भयो, हामीले चाहिँ एकै चरणमा निर्वाचन सम्पन्न हुन्छ भन्ने हिसाबमा 55 दिनको लागि देशभरिमा एउटै चरणमा निर्वाचन हुँदा 75,000 जनशक्ति आवश्यक पर्छ भनेर हामीले 75,000 जनशक्तिहरू भर्ना गऱ्यौँ, सरकारले भर्ना गर्यो। अब निर्वाचन दुई चरणमा हुने स्थिति भएपछि त्यो जनशक्तिलाई हामीले कायमै राख्नुपर्ने थियो र हामीले 20 दिनको म्याद सरकारको तर्फबाट म्याद थप भयो। फेरि अहिले निर्वाचनको चाहिँ समयावधि अलिकति परिवर्तन भएको कारणले गर्दाखेरि अहिले पनि उहाँहरूको केही दिन म्याद थप्नुपर्ने अवस्थाहरू प्रक्रियामा गएको छ। अब यो हिसाबमा म्यादी प्रहरीहरूलाई अहिले हामीले निर्वाचन यो दोस्रो चरणको निर्वाचन नसकिउन्जेल उहाँहरूलाई सबैलाई राख्नुपर्ने अवस्था छ। तर हामीसँग अझै निर्वाचन बाँकी रहेको सन्दर्भमा त्यसपछि के गर्ने भन्ने विषय चाहिँ अब त्यो समय आएपछि छलफल होला। अहिले आजका दिनमा चाहिँ हामीसँग 75,000 म्यादी प्रहरीहरू चाहिँ को म्याद थपिएर कार्यक्षेत्रमै हुनुहुन्छ र अझै केही दिन हामीले थपेर जानुपर्ने अवस्था छ।
चुनाव भइसकेका प्रदेशहरूमा समेत उहाँहरूको समय अवधि थपिएको छ।
चुनाव भइसकेको ठाउँबाट उहाँहरूलाई चुनाव हुने ठाउँमा चाहिँ व्यवस्थापन गर्नुपर्ने र यहाँको अरू प्रहरी जनशक्तिहरू अन्यत्र परिचालन गर्दाखेरि कहिलेकाहीँ प्रहरीले गरिराखेको सानोतिनो कामहरू पनि हामीले गराउनुपर्ने, यो अवस्था आएको कारणले गर्दाखेरि अहिले प्रहरी संगठनकै नेतृत्वमा उहाँहरूको उचित व्यवस्थापन गर्ने गरी मिलाइएको छ। अहिले अब यो दोस्रो चरणको यो निर्वाचन नसकुन्जेल उहाँहरू चाहिँ रहने नै अवस्था विद्यमान छ।
उहाँहरूको अलिकति सेवा सुविधाको विषयमा पनि अलिक विवाद जस्तो देखियो। सुरुमा हामीलाई चाहिँ यति भनेर सरकारले आह्वान गर्यो, हामीले गरेर काम गर्यौँ तर भने जति दिएन भन्ने गुनासो सुनिन्छ।
त्यो चाहिँ अब एक दुईवटा ठाउँहरूमा यहाँले भने जस्तो आएको थियो, हामीले तुरन्तै त्यो ठाउँमा पनि व्यवस्थापन गर्यो। त्यो कतिपय बुझबुझाइको अवस्था फरकपना पनि भयो। सेवा सुविधा उहाँहरूको क्लियर छ, प्रहरी जवानले पाउने सेवा सुविधा जे हो त्यही सेवा सुविधा उहाँहरू पदमा रहन्जेल पाउने हो र त्यो पदमा रहँदाखेरि एकपटकलाई उहाँहरूलाई पोषक भत्ताको व्यवस्था पनि गरिएको छ। त्योदेखि बाहेक अरू भनेको नेपाल प्रहरीको प्रहरी जवानले पाउने सेवा सुविधा हुने हो, त्यसमा कुनै कन्फ्युजन छैन। अहिले त्यो यहाँहरूले भने जस्तो कहीँ उठेको कुराहरू पनि त्यो क्लियर भइसक्यो, त्यो मिलिसकेको अवस्था छ।
हामी अन्त्यमा आइपुगेका छौँ। भनेपछि अब यो 14 गते जुन चुनाव हुँदैछ, मतदान हुँदैछ, मतदानको लागि चाहिँ मतदाताले त्यस पछाडि उम्मेद्वारले निर्भयताका साथ आफूलाई चाहिँ सुरक्षाको अनुभूति गरेर भोट खसाल्ने नै भोट खसाल्ने र मत माग्नेले पनि मत माग्ने वातावरण चाहिँ विश्वस्त छ भनेर सबै मतदाता उम्मेद्वारहरूले चाहिँ ढुक्क भएर आफ्ना गतिविधि अगाडि बढाउँदा हुन्छ।
एकदम एकदम, यो चाहिँ के हो भने सुजुजपूर्ण राजनीतिक दलहरूको एउटा चाहिँ नेतृत्वदायी भूमिका यसमा रहन्छ। उहाँहरूले आफ्नो सामाजिक वातावरण राजनीतिक वातावरण बनाउनुहुन्छ। प्रशासनिक हिसाबबाट मैले अघि भने समन्वय समितिले उचित वातावरण बनाउँछ, सुरक्षाको भरपर्दो र एउटा चाहिँ प्रभावकारी व्यवस्थापन मिलाइएको छ, त्यसले चाहिँ स्थानीय स्तरमा हुने कुनै पनि गलत प्रकृतिका चाहिँ क्रियाकलाप तुरन्त निश्चित बनाएर समाजमा शान्ति सुरक्षाको अवस्था स्थापित गर्छ। यो सबैको आउटपुट भनेको चाहिँ हामीले एउटा निर्भयपूर्ण हिसाबमा मतदान गर्ने वातावरणको सुनिश्चितता हो, त्यो कायम गर्ने अवस्थामा चाहिँ हामी रहेका छौँ।
गृह मन्त्रालयका प्रवक्ता दीपक काफले आजको कार्यक्रममा हामीले दोस्रो चरणको चुनावका लागि हिजो भएको मनोनयन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारले गरिरहेको तयारीबारे छलफल गर्यौं। छलफलमा हामीसँग हुनुहुन्थ्यो निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली र गृह मन्त्रालयका प्रवक्ता दीपक दीपक काफले। उहाँहरूसँग गरिएको कुराकानीसँगै हामी उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यकामा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बलदिन्द्र नेपालको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।